أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم اجعل لي فيه إلى مرزاتك دليلا ولا تجعل الشيطان فيه علي سبيلا واجعل الجنة لي منزلا ومقيلا يا قاضي حوائج الطالبين. بندگان الہی کے لیے قیمتی ترین اور افضل ترین چیز خداوند متعال کی رضایت ہے. اگر انسان کو خدا کی رضایت حاصل ہو جائے تو اس پر خدا کے احسانات اور نعمتوں کے دروازے کھل جاتے ہیں. سورہ توبہ کی آیت نمبر 72 میں ارشاد خداوندی ہے ورضوان من اللہ اکبر. اہل بہشت جب نعمتائے خداوندی سے مالا مال ہو کر خوش ہوں گے تو ایسے میں خداوند متعال ان سے خطاب کرتے ہوئے فرمائے گا کہ میری رضایت ان تمام چیزوں سے افضل ہے, اور یہی انسان کے لیے اصل کامیابی ہے. یہی وجہ ہے کہ انبیاء و اولیاء و مقربان الہی کی عمدہ کوشش کا مرکز و محور رضوان من اللہ کے مرتبے کا حصول رہا ہے. رسول خدا صلی اللہ علیہ وسلم سے مروی ہے کہ پانچ گروہ ایسے ہیں کہ جن پر خدا فخر و مباہات کرتا ہے. ایک طرف وہ افراد ہیں کہ جو ساری زندگی خدا کی رضایت کے حصول کے لیے کوششوں میں لگے رہتے ہیں, اور دوسری طرف ایسے افراد ہیں کہ خدا خود ان کے اوپر فخر و مباہات کرتا ہے. کتنی عظیم منزلت ہے. اور یقیناً یہی وہ افراد ہیں کہ جو خدا کے عذاب سے بھی محفوظ ہوں گے. ان میں سے پہلا گروہ مجاہدین کا ہے. جہاد کی دو قسمیں بیان کی جاتی ہیں, جہاد اکبر اور جہاد اصغر. ان کے بارے میں مناسب ہوگا کہ جناب رسول خدا صلی اللہ علیہ وسلم کی حدیث کے ذریعے سے ان کی تشریح کی جائے کہ ایک دفعہ جناب رسول خدا صلی اللہ علیہ وسلم اپنے اصحاب کے ساتھ جنگ سے واپس آ رہے تھے کہ راستے میں جناب رسول خدا نے اپنے صحابہ کو خطاب کر کے فرمایا کہ ابھی جو آپ نے انجام دیا یہ جہاد اصغر تھا, اور اب آپ کو جہاد اکبر انجام دینا ہے. صاحب نے پوچھا کہ یہ جہاد اکبر کون سا ہے, تو آپ نے فرمایا اپنے نفس کے خلاف جہاد. جس طرح انسان کو اپنے خارجی دشمنوں کو جہاد اصغر کے ذریعے سے شکست دینی ہوتی ہے, اسی طرح اپنے داخلی دشمنوں کو شکست دینے کے لیے جہاد اکبر کی ضرورت ہوتی ہے. دوسرا گروہ ان جوانوں کا ہے کہ جو اپنی جوانی کے ایام خدا کی اطاعت اور عبادت میں صرف کرتے ہیں. جی جوانان عزیز, پروردگار کے نزدیک پوسٹ, مقام, شہرت, مال و دولت ان میں سے کسی بھی چیز کی کوئی حیثیت نہیں ہے, بلکہ جو چیز خداوند متعال کے لیے اپنے جوانوں سے متعلق فخر و مباحت کا باعث بنتی ہے وہ ان کی اطاعت اور عبادتیں ہیں. اس لیے ضروری ہے کہ جوانان اپنی اطاعتوں اور اپنی عبادتوں کو صحیح طریقے سے انجام دیں. اس لیے کوشش کریں کہ عبادات سے متعلق احکامات کو جانیں اور اپنی جوانی کی فرصت سے استفادہ کریں قبل اس کے کہ یہ جوانی ان کے ہاتھ سے چلی جائے. اب ایسے میں اگر جوانان اس فرصت کو اپنے ہاتھ سے گنوا دیں گے تو پھر یہ فرصت پھر کبھی دوبارہ پلٹ کر ہاتھ نہیں آئے گی. تیسرا گروہ ان فقراء کا ہے کہ جو صابر ہیں. حدیث میں وارد ہوا ہے کہ سب لوگ جنت کے مشتاق ہیں جبکہ جنت فقراء کی مشتاق ہے. فقراء اہل بہشت کے بادشاہ ہوں گے. ایک دفعہ چند فقراء نے اپنا ایک نمائندہ جناب رسول خدا صلی اللہ علیہ وسلم کی خدمت میں بھیجا اور ان سے شکایت کی کہ عمراء اور غنی افراد حج پر جاتے ہیں, خدا کی راہ میں پیسہ خرچ کرتے ہیں اور دیگر اعمال انجام دیتے ہیں, لیکن ہم لوگ فقر کی وجہ سے ان تمام باتوں سے محروم ہیں. تو جناب رسول خدا اس نمائندہ گروہ کو جواب دیتے ہیں کہ میرا سلام ان فقراء تک پہنچانا اور ان سے کہنا کہ جو بھی فقیری کی حالت میں شاکر اور صابر ہوگا
उसके नाम आमाल में ऐसे अजर सवाब लिखे जाएंगे कि जो शुमार नहीं किए जा सकते। इसी तरह फरमाया कि वो इताअत और इबादत जो एक फ़कीर अंजाम देता है उसका सवाब उस गनी की इताअत और इबादत से कहीं ज़्यादा होता है। चौथा ग्रोह वो गनी के जो खुदा की राह में इन्फाक करता है, जो खुदा की राह में खर्च करता है। दोस्तान अजीज़, जो कुछ भी हम इस दुनिया में जमा कर रहे हैं अगर इसको खुदा की राह में खर्च ना किया तो ये हमारे काम आने वाला नहीं है। जनाब अमीर अलैहिस्सलाम से नकल किया जाता है कि आप फरमाते हैं कि इंसान तेरा सिर्फ वही माल है कि जो तू खाता है, पहनता है और अपने ऊपर खर्च करता है, और जो पैसा तू जमा करके रख लेता है ये तेरे किसी काम आने वाला नहीं है। एक शख्स जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होता है और आपसे फरमाता है कि मेरे वालिद ने मरते वक्त ये वसीयत की थी कि खजूरों का एक अंबार जनाब रसूल खुदा की खिदमत में पेश करें और उनसे कहें मेरी तरफ से उन खजूरों को फुकरा और मसाकीन में तकसीम कर दें। जनाब रसूल खुदा खुश होते हैं और जाकर वो तमाम खजूर फुकरा और मसाकीन में तकसीम कर देते हैं। आखिर में एक छोटी सी मसली हुई खजूर बाकी बच जाती है। जनाब रसूल खुदा उस खजूर को उठाते हैं और उस शख्स को मुखातिब होकर कहते हैं कि अगर तेरा वालिद अपनी ज़िंदगी में इस एक खजूर को भी खुदा की राह में खर्च कर देता तो उसका सवाब उन तमाम खजूरों से जो अभी हमने फ़करा और मसाकीन में तकसीम किए हैं उससे कहीं ज़्यादा उसका सवाब उसको मिलता। पांचवा ग्रोह उन अफराद का है कि जो खुदा के खौफ से क्रिया करते हैं। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम से मर्जी है कि क़यामत वाले दिन हर आँख अश्क बार होगी मगर तीन किस्म की आँख। पहली वो आँख के जिसने अपने आप को हराम चीज़ें देखने से महफूज रखा, दूसरी वो आँख के जिसने खुदा की इताअत में शब्बेदारी की, तीसरी वो आँख के जिसने खौफ खुदा में गिरिया किया हो। यही वजह है कि मासूम यहाँ पर इस अंदाज में दुआ करते हैं अल्लाहुम्मा अज्अल्ली फीहि इला मर्ज़ातिका दलीला। ए परवरदिगार, ए मेरे माबूद, आज के दिन अपनी रिजायतों की तरफ मेरी रहनुमाई का सामान मुहैया करना। जब इंसान खुदा की रिजायत के रास्ते पर चल पड़ता है तो ऐसे में सबसे ज़्यादा तकलीफ़ शैतान को होती है। शैतान नहीं चाहता कि इंसान वो आमाल और वो इबादत अंजाम दें कि जो रिजायत खुदावंदी का बायस बने। ऐसे में वो अपने हमले शदीद कर देता है, ज़्यादा से ज़्यादा इंसान को भटकाने की कोशिश करता है। इस मौके पर अगर इंसान परवरदिगार की पनाह ना मांगे और उससे मदद तलब ना करे तो उसके भटकने के इम्कानात बढ़ जाते हैं। यही वजह है कि मासूम यहाँ पर यूँ दुआ करते हैं, वला तजअल लिश्शैतान फ़ीहि अलैया सबीला। ए मेरे परवरदिगार, आज के दिन किसी तरह भी शैतान को मेरे ऊपर इख्तियार ना देना। अब ये जो सफ़र इंसान ने खुदा की रिजायत की राह में शुरू किया है इसकी मंजिल मकसूद सिर्फ़ और सिर्फ जन्नत ही हो सकती है और इसका ठिकाना सिर्फ और सिर्फ जन्नत ही हो सकता है जब तक उसको अपने मंजिल मकसूद यानी जन्नत हासिल ना हो जाए। यही वो मकाम है कि जहाँ मासूम इस अंदाज में दुआ करते हुए दिखाई देते हैं, वजअल जन्नत अली मंजिलन व मकीला, कि ऐ परवरदिगार आज के दिन जन्नत को मेरा मकाम और ठिकाना करार दे। या काजिया हवाइजत तालबीन, ऐ तलबकारों की हाजतें पूरी करने वाले। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।